खुदावंद के जलाली और मुकद्दस नाम में आप सबकी सलामती हो। आज फिर हम खुदावंद के कलाम में से, जैसा हमने गुज़रे अयाम में अपने मुखालफ के बारे में और खुदा की वफादारी के बारे में सीखा, खुदा वफादार रहता है हर हालात में। शैतान, अबलीस, हमारा दुश्मन, धोखा देने वाला, वादे तो करता है लेकिन उसमें वफादारी नहीं कर सकता। इसलिए बाइबल मुकद्दस में आया है कि अगर हम बेवफा हो जाएं तब भी खुदावन वफादार रहता है। कोई भी चीज़ खुदा की वफादारी को बदल नहीं सकती। कोई भी हालात खुदावन खुदा के वफादार होने को तब्दील नहीं कर सकते। जो कुछ खुदा कहता है वो उस पर कायम रहता है। गिनती किताब में यहाँ तक आया है कि खुदा इंसान नहीं के झूठ बोले, और ना ही वो इंसान का बेटा है कि अपना जहन बदले। सो इस बात से हमें वाकफ और इस बात से हमें बरकत और इस बात पर कायम रहने की ज़रूरत है कि खुदा वफादार खुदा है। इसलिए आज हम सीखेंगे अपने दुश्मन के बारे में कि दुश्मन किस तरह अपनी शक्ल और वज़ा बदल कर ईमानदारों को गुमराह करता है। क्योंकि अगर भेड़िया भेड़ों के दरमियान भेड़िए के रूप में जाए तो क्या भेड़ें उसके नज़दीक खड़े होकर कहेंगी कि क्या हाल है? नहीं, वो उसे भागेंगी। सो खुदावंद यीशु मसीह भी हमें यही बात सिखाते हैं उन झूठे उस्तादों के बारे में, उन झूठे तालीम देने वालों के बारे में जो अपना क्या कहते हैं रूप तो बदलते हैं लेकिन अंदरूनी तौर पर क्या हैं? भेड़िए हैं। भेड़िए की अगर हम नफ्सियात को या उसकी क्या कहते हैं कि दिली ख्वाहिश को देखें तो उसका काम क्या है? भेड़ों या जानवरों का खून पीना, उनमें से ज़िंदगी को निकालना। जब वो अपने दो बड़े दांत किसी भेड़ या किसी बकरे या किसी हिरनी की वो शारग पर दबोचता है तो उसका एक ही मकसद होता है कि जब तक इस जानवर में से ज़िंदगी ख़त्म ना हो जाए वो अपनी उस पकड़ को छोड़ता नहीं है। उसके बाद भी वो सुकून के साथ उसको खाता है। तो खुदावंद यीशु मसीह जब झूठे नबियों के बारे में, झूठे उस्तादों के बारे में जो झूठे उस्ताद और नबी के रूप में नहीं आते बल्कि रूप बदल कर आते हैं, सो आज हम इसके बारे में सीखेंगे कि उन झूठे उस्तादों और झूठी तालीम देने वालों के लिए जो अबलीस के पैरोकार हैं, दिखावे में वो बहुत खूबसूरत, दिखावे में बहुत दिलचस्प, दिखावे में बहुत अच्छे नज़र आते हैं लेकिन अंदरूनी तौर पर भेड़िए हैं। मेरे साथ देखें मत्ती की अंजील उसका सातवां बाप, मत्ती की अंजील उसका सातवां बाप उसकी पंद्रहवीं आय से। खुदावंद यीशु मसीह यहाँ अपने शिगिर्दों को अभी भी पहाड़ पर बैठे तालीम दे रहे हैं जो पाँचवें बाप से शुरू होकर सातवें बाप तक बातें की जा रही हैं, और आठवें बाप में खुदावंद यीशु मसीह पहाड़ पर से उतरकर और जगह पर चला जाता है। सो पंद्रहवीं आयत में खुदावंद यीशु मसीह ने अपने शिगिर्दों को उस बड़ी भीड़ को सिखाते हुए, खबरदार करते हुए, आगाह करते हुए ये बातें कहीं, झूठे नबियों से खबरदार रहो जो तुम्हारे पास भेड़ के भेस में आते हैं मगर बातन में फाड़ने वाले भेड़िए हैं। भेड़ के भेस में आते हैं मगर बातन में भेड़िए हैं। इस एक आयत में हम सबको खबरदार किया गया है, जैसे उस दौर के ایمانداروں کو جو یسوع مسیح کے سامنے کھڑے ہیں، یسوع مسیح پہاڑ پر بیٹھے ہیں اور ان کو تعلیم دے رہے ہیں کہ اگر تم میرے پیچھے چلو گے تو مصیبت، پریشانی، دکھ، ستایا جانا، لان تان کا سامنا ہوگا۔ اگر تم میرے پیچھے چلو گے تو آسمان پر تمہیں بہت بڑا خزانہ ملے گا، آسمان پر تمہارا اجر بڑا ہوگا۔ اگر تم میری خدمت پورے دل پوری جان سے کرو گے صرف مجھے خوش کرنے کے لیے تو تمہاری برکات آسمان پر قائم رہیں گی، اگر آدمیوں کے دکھانے کے لیے کرو گے تو تمہارا کچھ اجر نہیں ہے۔ پھر خداوند یسوع مسیح ان کو سکھاتا ہے کہ جس پیمانے سے تم ناپو گے اسی سے تمہارے لیے ناپا جائے گا۔ پھر خداوند یسوع مسیح اپنے شاگردوں کو اور اس بڑی بھیڑ کو کہتے ہیں کہ مانگو تو تم کو دیا جائے گا۔ دعا کی قوت کے بارے میں یسوع مسیح انہیں سکھاتے ہیں۔ سو ان تمام سکھائی ہوئی باتوں میں سے ہم سیکھتے ہیں، اس لیے آج ان جھوٹے استادوں سے ہمیں خبردار رہنے کے لیے کہا گیا ہے۔ اور یہ جھوٹے استاد، یاد رکھیں اس بات کو، اگر آپ کے پاس کوئی ہندوستان سے گرنتھ یا جسے گیتا کہتے ہیں گیتا لے کر آ جائے اور آپ سے کہے کہ جی یسوع مسیح گیتا میں یہ کہتا ہے، تو کیا آپ اس کا یقین کریں گے؟ ہرگز نہیں، کیونکہ گیتا ان کے 300,000 خداؤں کے بارے میں بات کرتی ہے، یسوع مسیح کے بارے میں بات نہیں کرتی۔ کیا آپ یقین کریں گے کہ گیتا کہتی ہے کہ یسوع مسیح کے پیچھے چلو؟ ہرگز نہیں۔ گیتا یا گرنتھ یا ان کا جو کہتے ہیں کہ جو ہندوؤں کی کتاب ہے، وہ ہمیں کس طرف لے کے جائے گی؟ پھول متی کی، پھول دیوی کی، ہنومان کی، دوسرے خداؤں کی کیا کرو؟ عبادت کرو۔ اگر کوئی اور کتاب لے کر آ جائے تو ہم سے کہے کہ مسیح ہمیں یہ کہتا ہے، تو کیا ہم اس کے پیچھے چلیں گے؟ ہرگز نہیں۔ سو اس دور میں بھی جو جھوٹے نبی آتے تھے وہ کیا کرتے تھے؟ جھوٹی نبوت کرتے تھے۔ کس کے نام سے؟ اسرائیل کے خدا سے۔ اگر نہیں یقین تو ہم کسی وقت کیا کہتے ہیں کہ پرانے عہد نامہ میں ان جھوٹے نبیوں کے بارے میں ایک دورہ کریں گے، ایک سروہ کریں گے، جس میں سیکھیں گے کہ وہ کس طرح خدا کے نام کو استعمال کرتے ہیں۔ خدا کے نام سے جھوٹی نبوتیں اپنے فائدہ کے لیے کرتے تھے، خدا کے نام سے اپنا فائدہ نکالنے کے لیے لوگوں کو بہکاتے تھے۔ ایک سچی کہانی، یہ ایک پادری صاحب کی افسوس سے کہنا پڑتا ہے، لاہور کا واقعہ ہے۔ پادری صاحب کسی گھر میں گئے اور اس گھر میں انہوں نے دعا کی اور اس گھر میں خدا نے بیٹے جیسی نعمت دی۔ وہ گھر تھوڑا سا امبیر تھا روپے پیسے کے لحاظ سے۔ انہوں نے کیا کیا؟ ایک بجلی والا جھولا خریدا، بجلی والا جھولا جسے ہلانا نہیں پڑتا، بچے کو ڈال دو اور وہ جھولا خود بخود آگے پیچھے آگے پیچھے ہوتا رہتا ہے، اور اوپر وہ جو دیکھنے والی بچے کو خوش کرنے والی چیزیں گھومتی رہتی ہیں، مختلف آوازیں چلتی رہتی ہیں۔ سو پادری صاحب گئے، انہوں نے دعا کی اور دعا کر کے انہوں نے ان کو شکر گزاری کی، پادری صاحب اپنے گھر چلے گئے۔ تقریباً کوئی 6 مہینے بعد پھر پادری صاحب کا چکر لگا۔ پادری صاحب نے بچے کو دیکھا کہ بچہ کھیل رہا ہے، کود رہا ہے، سارا کچھ ہو رہا ہے، تو جھولا نہیں دیکھا۔ تو پادری صاحب نے دعا کرنا شروع کی، اس پادری صاحب نے، کیونکہ اس کا دل اس جھولے پر بے مان تھا۔ سو اس پادری صاحب نے جب دعا کرنا شروع کی آنکھیں بند کر کے، خداوند میں تیرا شکر کرتا ہوں، تیرے نام کی تعریف کرتا ہوں، تو یہوہ یری ہے، تو مہیا کرنے والا ہے۔ دعا ختم کی اور بھائی اور بہن کو بٹھا کر کہا کہ خدا نے مجھے رویا میں دکھایا ہے کہ جو جھولا آپ کے پاس ہے وہ خدا کہتا ہے کہ مجھے دے دو۔ وہ خاوند اور بیوی پادری صاحب کے منہ کی طرف دیکھنے لگے، واقعی پادری صاحب خدا نے آپ کو یہ کہا ہے؟ جی بہن، یہ خدا کی طرف سے مجھے رویا ملی ہے۔ وہ بندہ جواب میں کہتا ہے، پادری صاحب اگر خدا نے آپ کو یہ رویا میں دکھایا ہے کہ ہم آپ کو جھولا دے دیں، تو کیا جس خدا کے بارے میں آپ بتا رہے ہیں اس نے یہ نہیں بتایا کہ ہم نے جھولا 3 مہینے پہلے بیچ دیا، ہمیں ضرورت تھی؟ کہنے کا مطلب یہ ہے کہ اس نے اپنی خواہش کو آگے رکھ کے کہہ دیا کہ خدا مجھے کہہ رہا ہے کہ ان کے گھر میں جھولا ہے بجلی والا، وہ لے لے، اور ان سے کہہ دیا، اور اس بندے نے کہا کہ کیا پادری صاحب خدا نے یہ نہیں بتایا کہ ہم نے 3 مہینے پہلے ہی جب ہماری ضرورت تھی ہم نے وہ جھولا بیچ دیا؟ سو یسوع مسیح کہتا ہے جھوٹے نبیوں سے خبردار رہو جو بھیڑ کے بھیس میں آتے ہیں لیکن باطن میں بھیڑیے ہیں۔ اس لیے اس دور میں خدا کا کلام لے کر نبی اٹھ کھڑے ہوتے تھے اور نبوت کرتے تھے اسرائیل کے خدا کے نام سے لوگوں کو بہکانے کے لیے۔ آج کے دور میں بھی ایسا ہی ہوگا۔ آج بہت سے دوسرے نبی ہیں جو کہتے ہیں کہ جی میرے پیچھے چلو تو میں آپ کو زندگی دوں گا، میرے پیچھے چلو میں ہی وہ واحد نبی ہوں۔ آپ اس بات سے واقف ہیں، آپ کو سمجھانے کی ضرورت نہیں، ہم اس بات سے بخوب واقف ہیں۔ یسوع مسیح نے کہا میرے بعد جتنے آئیں گے وہ جھوٹے ہوں گے۔ اگر وہ کہیں کہ میں مسیح ہوں، اگر وہ کہیں کہ میں خدا کے نام سے یہ معجزے کروں گا، میرے پیچھے چلو، تو خدا یسوع مسیح کہتا ہے خبردار، خبردار۔ اور ہم ان کو کس طرح پہچان سکتے ہیں؟ ان کے پھلوں سے۔ 17:16 آیت یہ بات کہتی ہے، ان کے پھلوں سے تم ان کو پہچان لو گے۔ جیسے درخت اپنے پھلوں سے اور آدمی اپنے کاموں سے پہچانا جاتا ہے۔ کیا جھاڑیوں سے انگور یا اونٹ کٹاروں سے انجیر توڑتے ہیں؟ ہرگز نہیں۔ کیا کبھی جھاڑیوں میں انگور لگے ہیں؟ انگور کہاں پر لگتے ہیں؟ انگور کی بیل پر۔ اونٹ کٹاروں سے یعنی کہ بنجر زمین میں، جو جسے پکھڑے بھی کہہ سکتے ہیں، ایسے پودوں سے کیا کبھی انجیر اگے ہیں؟ ہرگز نہیں۔ بھائی کو بہت زیادہ پودوں کا شوق ہے، اس سے بات کیجئے کہ انگور، آپ سب کو پتا ہے کہ آم کے درخت سے آم ہی اگتے ہیں، وہاں پر مالٹا نہیں لگے گا۔ سو اس لیے ہمیں خبردار رہنے کی ضرورت ہے۔ اور یہ جھوٹے استاد بہت دفعہ انسانوں کو اپنا دوست بنانے کے لیے ان کو لبانے والی باتیں کہتے ہیں۔ ہم انسان ہوتے ہوئے، ہم میں سے کوئی بھی نہیں سننا چاہتا کہ کوئی ہمیں آن کے کہے کہ آپ غلط ہیں، آپ جس طور سے خدا کے پیچھے چل رہے تھے وہ غلط ہے، آپ جس طور سے خدا کا کلام دیکھ رہے تھے وہ غلط ہے۔ ہم میں سے کوئی بھی اپنی غلطی کو برداشت نہیں کرتا۔ ہم کر سکتے ہیں اگر ہم خاکسار ہوں، کہیں کہ خدا واقعی میں سیکھنا چاہتا ہوں، واقعی میں اپنی غلطی کو قبول کرتا ہوں، کرتا ہوں، کرتی ہوں۔ ورنہ ایسے جھوٹے استاد کیا کرتے ہیں؟ ایسا واقعہ ہوا، پطرس بہک گیا تھا، میرے ساتھ دیکھیں گلتیوں 4 باب۔ گلتیوں کے نام پالوس رسول کا خط، اس کا 4 باب۔ 4 باب اس کی 17-18 آیت میں، ہم اس کو پڑھیں گے، پورے حوالے کو نہیں پڑھیں گے۔ 12 آیت سے یہ بات شروع ہوتی ہے، جب پالوس رسول گلتیوں کی کلیسیا میں جا کر وزٹ کرتا ہے، دورہ کرتا ہے، تو وہاں پر وہ پطرس کو اور اس کے حالات کو دیکھتا ہے کہ پطرس کیا کر رہا ہے، غیر قوام کے ساتھ کھا رہا ہے، اور جو کہ غلط نہیں تھا۔ خوشخبری بیان کرنے کے لیے ہمیں ایسا کام کرنے کی ضرورت پڑتی ہے۔ ادھر بہاول نگر والی سائڈ پر آج سے تقریباً کوئی 40-50 سال پہلے کی بات ہے، کچھ مشنری آئے، وہاں پر ہندوؤں کا ایک قبیلہ رہتا تھا جو باہر کے جانور کھاتے تھے۔ انہوں نے ڈھولک بجانا شروع کی، گیت گانا شروع کیے ان کی بستی میں، انہوں نے انہیں موقع دیا ان کی بستی میں آنے کے لیے، اور وہ ساری بستی مسیح کو انہوں نے قبول کر لیا۔ کیوں؟ انہوں نے ان کے کھانے کو، ان کے کھانے پینے کو قبول کیا۔ اگر وہ کہہ دیتے کہ جی آپ باہر کے جانور کھاتے ہو، تو جو کہ ہماری نظر میں حرام ہے، تو کیا پھر وہ تمام بستی کو مسیح کے لیے جیت سکتے تھے؟ ہرگز نہیں، ہرگز نہیں۔ मेरे पादरी साहब एक दोस्त हैं, वो फिलिपीन एक इलाका है, एक मुल्क है, वहाँ पर लोग बाज़ारों में बिल्लियों को टांगा हुआ है, बिल्लियाँ खाते हैं, कुत्ते खाते हैं। वो कहते हैं जब वहाँ उनके दरमियान जाते हैं तो हमें ये सब कुछ खाना पड़ता है, क्यों? ताकि मसीह के लिए उन रूहों को जीत लें, मसीह के लिए उन रूहों को लिए जीत लिए। उन्होंने मुझे दावत दी है इस साल, मैंने जाना था लेकिन यहाँ पर आने का मेरा टाइम बना हुआ था। और मैंने उनसे कहा कि जी अगर मैं जाऊँगा यीशु मसीह के लिए, अगर किसी रूह को बचाने का वसीला बनूंगा, तो फिर मैं यहूदियों के लिए यहूदी, यूनानियों के लिए यूनानी, गैर कौमों के लिए गैर कौम की तरह उनके दरमियान जाकर मसीह की मनादी करूँगा। उन जैसा बन नहीं जाऊँगा लेकिन मसीह की मनादी करूँगा। चौ गलतियों 4 बाप उसकी 17वीं आयत में पालूस रसूल पत्रस को मलामत करता है। जब उसने खुशखबरी गैर कौमों को सुनाना शुरू की तो उस खुशखबरी में मिलावट की। वो मिलावट क्या थी? हाँ, यीशु मसीह तुम्हारे गुनाहों के लिए मरा है, लेकिन तुम्हें 10 अहकाम को पूरा करने की ज़रूरत है। यीशु मसीह ने तुम्हारे गुनाहों के लिए सलीब पर जान दी है, तुम्हें शरीयत के तमाम उन दिनों को पूरा करने की ज़रूरत है। तो जब पालूस ने यह बात सुनी तो उसने आकर पत्रस को दुरुस्त किया। और 17वीं आयत में वो उनसे कहता है, 16वीं आयत से पढ़ेंगे, पालूस जब पत्रस और दूसरे शागिर्दों से बातचीत कर रहा है तो उसने कहा, तो क्या मैं तुमसे सच बोलने के सबब से तुम्हारा दुश्मन बन गया? सच बहुत कड़वा है। अगर मैं आपसे सच बोलूं, अगर आप खाकसार हैं तो आप कहेंगे पादरी साहब शुक्रिया, खुदावंद आपको बरकत दे। अगर आप खाकसार नहीं तो आप मेरे दुश्मन बन जाएंगे। ऐसा मेरे साथ अक्सर होता है। क्यों पादरियों के बहुत दफ़ा दोस्त नहीं होते? इसी वजह से, क्योंकि वो सच बोलते हैं। जो सच बोलते हैं उनके दोस्त बहुत कम होते हैं। मेरे पहले बहुत ज़्यादा दोस्त थे क्योंकि उनकी मैं खुशामदी करता था, उनको सिर्फ अच्छा भला कहता था। लेकिन अब जब गुनाह देखता हूँ तो कहता हूँ कि यीशु मसीह कहता है ये गुनाह है, तो वो दोस्त दुश्मन बन जाता है। पालूस कहता है कि मैं तुम्हें सच बता रहा हूं, सो सच बोलने के सबब से क्या मैं तुम्हारा दुश्मन हो गया? 17वीं आयत, वो तुम्हें दोस्त बनाने की कोशिश तो करते हैं। कौन? वो दूसरे लोगों की बात कर रहा है जो मजहब परस्त थे, मगर नेक नीति से नहीं। उनके दिन के इरादे वो दुरुस्त नहीं थे, बल्कि वो तुम्हें खारिज करना चाहते हैं ताकि तुम ही को दोस्त बनाने की कोशिश करें। और आगे क्या लिखा है? लेकिन ये अच्छी बात है कि नेक अमर से दोस्त बनाने की हर वक्त कोशिश की जाए। हमें एक दूसरे के दोस्त बनने की ज़रूरत है, लेकिन नेक इरादे से, मतलब परस्ती से नहीं, जैसे कि पत्रस के साथ उन लोगों का वाकया था। और क्या कहता है? ना सिर्फ उसी वक्त जब मैं तुम्हारे पास मौजूद हूँ। पालूस रसूल जब गलतियों की कलीसिया में नहीं होता था तो लोगों की कोई देखभाल नहीं करता था। जो झूठे उस्ताद होते थे, जो झूठी तालीम देते थे, जो अपने पीछे लोगों को चलाना चाहते थे, वो उनको कहते थे हमें तुम्हारी कोई फिक्र नहीं। लेकिन जब पालूस रसूल गलतियों के शहर में आता था तो वो लोग इकट्ठे हो जाते थे, कहते थे कि किस तरह लोगों को खींचे, किस तरह लोगों को गुमराह करें। बहुत दफ़ा ऐसा ही मेरे साथ यहाँ पर होता है। बहुत दफ़ा आपको और बहुत से ख़ानदानों को कोई पादरी साहब पूछता नहीं। जब पादरी फैसला आता है तो क्या होता है? बहन जी दुआ पर आएँ, बहन जी आपके घर में विजिट करना है। क्यों? नेक नीति से नहीं, अपना फ़ायदा निकालने के लिए। पालूस रसूल यही बात हमसे कहता है कि मैं जब तुम्हारे पास आता हूँ तो तब वो तुम्हें अपने दोस्त बनाना चाहते हैं, तब वो तुम्हें कहते हैं आप बहुत अच्छे हैं, आपकी हमें ज़रूरत है, आपके हदिये की ज़रूरत है। आपकी ज़रूरत नहीं, आपके हदिये की ज़रूरत है। ये अफसोस से कहना पड़ता है एक पादरी की हैसियत से कि आज खुदा के खादम रूहों की बजाय पैसे की खिदमत करते हैं। किसी ना किसी को ये सच कहने की ज़रूरत है। लेकिन पालूस कहता है कि ये सच बोलने के बायस पत्रस में तुम्हारा दुश्मन नहीं हो गया। सो पत्रस ने अपना रास्ता बदला और उसने सही तालीम देना शुरू की कि तुमको ईमान के वसीला से, फजल से, यीशु मसीह के اوپر ایمان لانے سے نجات ملتی ہے۔ دس احکام کو پورا کرنے کی ضرورت نہیں، کیونکہ کوئی بھی ایسا ہے ہی نہیں کہ کوئی دس حکموں کو پورا کر سکے سوائے یسوع مسیح کے۔ اگر کوئی ہے تو اپنا ہاتھ دکھائے، یسوع مسیح نے کہا تھا، کوئی بھی نہیں۔ ہم تو ایک حکم پر پورا نہیں اتر سکتے، دس حکم تو بہت دور کی بات ہے۔ تو ان لوگوں نے دس حکموں کو 610 حکم بنا لیے تھے، یہودیوں نے دس حکموں کو 610 حکم بنائے تھے۔ کسی وقت اس پر غور کریں گے، ان کی مذہب پرستی پر، کہ کس طرح انہوں نے اپنے آپ کو اپنا خدا بنا لیا تھا، کہ ہر بات میں، اگر باتھ روم میں بھی جانا ہے تو اس کے لیے بھی حکم جاری کر دیا کہ چاندی کے لوٹوں سے اپنا ہاتھ دھو تو تمہاری پاکیزگی ہے، اگر کھانا پکانا ہے تو اس طریقے سے پکاؤ تو تمہاری پاکیزگی ہے، اس طرح کا لباس پہنو تو تمہاری پاکیزگی ہے، اس طرح سے چلو پھرو تو تمہاری پاکیزگی ہے، اس طرح سے بولو تو تمہاری پاکیزگی ہے۔ اس لیے خبردار، بائبل مقدس سادہ خدا کا مکاشفہ ہے، اسے جتنا مرضی مشکل کر لیں، یہ ہماری اپنی بات ہے، اور اسے سیکھنا چاہتے ہیں تو سادہ طور پر، خبردار جھوٹے استادوں اور جھوٹے نبیوں سے خبردار رہو۔ آئیں ہم خدا کے حضور جھکیں۔ قادر مطلق خدا، ہم سب کو تیرے کلام کے لیے خداوند خدا ہم تیری شکر گزاری کرتے ہیں۔ ہم سب کو خداوند قوت اور طاقت دے کہ پورے دل، پوری جان، پوری طاقت سے تجھ سے محبت رکھیں اور تیرے نقش قدم پر چلیں، نہ کہ میرے نقش قدم پر، نہ کہ کسی اور کے، صرف تیرے نقش قدم پر۔ اور تو نے اپنا کلام ہمیں اسی لیے بخشا ہے، آج ہم سب کے ساتھ ہو اور تیرا نام عزت اور جلال پائے۔ آج کے سارے دن میں ہم سب کی رہنمائی کر، یسوع مسیح۔